नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो काउसुती 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.ensec.org.np र www.enseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विश्वभर COVID-19 महामारीको अवस्थामा नेपालमा यस महामारी विरुद्धको खोपको अवस्थाको सेरोफेरमा रहेर कार्यक्रम प्रस्तुत गर्दैछौ। कोविडको भाइरस नौलो प्रकारको रहेको र यसले कैयौंको जीवन अकालमै लग्यो भने कैयौं अन्जानमा नै संक्रमित बन्न पुगेको तितो यथार्थता हाम्रो सामु रहेको छ। नेपाल पनि COVID-19 अछुत रहन सकेन। यो भाइरसबाट जोगिनुको एउटै मात्र विकल्प भनेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु, सामाजिक दूरी कायम गर्नु नै हो। यस अवधिमा सरकारी नीति अनुसार 55 वर्ष उमेर पुगेका नागरिक र कतिपय सरकारले तोकेका लक्षित समुदायले पहिलो र दोस्रो खोप प्राप्त गरिसकेको अवस्था छ भने धेरै मानिसहरू खोपको पर्खाइमा रहेका छन्। तर पर्याप्त मात्रामा खोपको उपलब्धता हुन सकिरहेको छैन। नेपाल जस्तो विकासोन्मुख देशमा विदेशी मुलुकको बाटो हेर्नुको विकल्प छैन। गत माघ महिनादेखि नेपालमा कोरोना विरुद्धको कोभिसिल्ड भित्रियो। नेपालमा हालसम्म 62,82,850 मात्र खोप आइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा रहेको छ। नेपाल सरकारले खोपको व्यवस्था गरेकोलाई सकारात्मक रूपमा लिनुपर्छ। विभिन्न चरणहरूमा ज्येष्ठ नागरिकहरूलाई पहिलो प्राथमिकतामा राखेर क्रमशः डाक्टर लगायत अग्रपंक्तिमा रहेका व्यक्तिहरू, सरसफाई कर्मीहरू, पत्रकारहरू, सवारी चालक, सहचालक लगायतलाई खोपको व्यवस्था गरिएको छ। तर पनि खोप केन्द्रमा लक्षित वर्गका मानिसहरू लाइनमा बसेको भए पनि कतिपयले खोप लगाउन नपाएको गुनासो गरेको पाइएको छ। यसै गरी पहुँचको आधारमा खोप लगाउनेहरू धेरै रहेको पनि पाइएको विभिन्न जनगुनासोहरू पनि नआएका होइनन्। नेपालमा विभिन्न देशहरूबाट खोप आउने क्रम जारी रहेको सरकारले जनाएको छ। तर व्यवस्थापन फितलो हुँदा जति नै खोप भित्रिए पनि प्राथमिकताको आधारमा लगाउने काममा ध्यान दिइएको छैन। सरकारले 18 वर्षभन्दा माथिका कुल 2,20,00,000 जनसङ्ख्यालाई निशुल्क खोप लगाउने लक्ष्य लिएको छ। यसैबीचमा कोरोना भाइरसको तेस्रो भेरिएन्टको फैलावट समेत बढ्न थालेको हुँदा जति सक्दो छिटो खोप प्रयोगको दायरा बढाउनुपर्छ। यो अभियानलाई हामी सबैले साथ र सहयोग दिन जरुरी रहेको छ। साथै खोप प्रणालीलाई पनि सुधार गर्दै लैजानु आजको आवश्यकता रहेको छ। यसमा जिल्ला प्रशासन कार्यालय लगायत सम्पूर्ण सरकारवाला निकायहरूले पनि अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ ताकि खोप वितरणलाई पहुँच विहीनहरूको पनि अधिकारको रूपमा प्रयोग हुन सकोस्। हामी सबैजना बाँच्नुपर्छ भन्ने भावना सबैमा हुनुपर्छ। म मात्र होइन, हामी सबैको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नका लागि सबैले आआफ्नो ठाउँबाट पहल गर्न जरुरी रहेको छ। आज हामी खोपको उपलब्धताको अवस्थाको बारेमा कार्यक्रम प्रस्तुत गर्दैछौँ। पूरा समय सुनेर हामीलाई साथ दिनुहोला। साथै यसमा कुनै प्रतिक्रियाहरू भएमा पनि यहाँहरूले सुनिरहनु भएको रेडियो तथा इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरामा सुझाव दिन सक्नुहुनेछ।
मास्क यता बगालीमा बोकेर हिँडेको छु त।
ल, मास्क बोकेर मात्रै कहाँ हुन्छ र, नाक छोपिने गरी लगाउनु पर्छ नि। मैले लगाएको मास्कले तपाईँको सुरक्षा गर्छ अनि तपाईँले लगाएको मास्कले मेरो सुरक्षा गर्छ क्या?
हामी सबैले कुरा बुझेर मास्क मात्रै लगायौँ भने पनि कोरोनाबाट जोगिन मद्दत गर्दो रहेछ। आजबाट म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन अनुरोध गर्छु।
नियमित रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा हामी कोरोनाबाट बच्न सक्छौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
आजको कार्यक्रममा हामी स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक खिम बहादुर खड्कासँग गरिएको कुराकानी।
कोभिसिल्डको पनि जुन पहिला सुरुमा लगाउँदा जो छुटेको समूह छ उसको लागि पनि अब हामी 15 दिनभित्रमा सायद त्यो खोप आइपुग्छ भन्ने चाहिँ माथिबाट जानकारी भएको छ।
कति राम्रो कुरा सुनाउनु भयो।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यसँग गरिएको कुराकानी। गण्डकी प्रदेश स्तरीय COVID-19 सन्दर्भमा प्रदेश स्तरीय परामर्श तथा अनुगमन समितिको संयोजक राष्ट्रिय मानवाधिकार आयोग गण्डकी पोखराका अधिकृत तथा सूचना अधिकारी खिमलाल सुवेदीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। साथै एकपटक खोप लगाएर अर्को लगाउन नपाएका, खोप लगाउनुबाट वञ्चित भएका नागरिकको आवाज जस्ताको तस्तै प्रस्तुत गर्छौ।
नागरिकै लिएर गए, 2 वर्षसम्म लाइनमै बसेन, त्यहाँ खोप सकियो भने त्यहाँ फिर्ता आएको।
कार्यक्रममा अब स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक खिम बहादुर खड्कासँग गरिएको कुराकानी।
खिम सर नमस्ते।
नमस्ते हजुर,
यहाँलाई कार्यक्रममा स्वागत।
हजुर धन्यवाद।
कोभिड-19 विरुद्धको लडाईमा तपाईँको नेतृत्वमा निर्देशनालयले गरिरहेको काम के हो सर?
पहिलो प्राथमिकतामा यो खोप लगाउने खोप अभियान अन्तर्गत काम गरिरहेका छौँ र अस्ति 55 वर्ष भन्दा माथिकोलाई एक चरणमा खोप लगाइयो अनि त्यसपछि 50-54 पनि चलिरहेको छ र अब बाँकी छुटपुट 55 भन्दा माथि भेरोसिल लगाउन छुटपुट भएका व्यक्तिहरूको लागि फेरि निरन्तर रूपमा यो अभियान अगाडि बढिरहेको छ।
खोपकै सम्बन्धमा के कस्तो तयारीहरू गरिएको छ, मन्त्रालयबाट के पाउनु भएको छ, के पठाइएको छ र यहाँहरूले नै निर्देशनालयले मजबुत खालको तयारी के गरेको छ?
जहिले पनि अब खोपको मात्रा अलिक कम हुने अनि हाम्रो लगाउने जनसङ्ख्या बढी हुने गर्दाखेरि अब हामीले 50 वर्ष भन्दा माथिको छुटपुट सबैलाई खोप लगाइसकेपछि अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र हामी मिलेर 49 वर्ष समूह अनि त्यस्तै गरी 18 वर्षसम्म चाहिँ हाम्रो खोपको मात्रा कति हुन्छ, कति प्राप्त हुन्छ, सही बमोजिम चाहिँ आह्वान गर्ने र अनि लगाउँदै 18 वर्षसम्म जाने चाहिँ हाम्रो अहिलेको यो सिकाइ भयो।
भनेपछि अब लगभग धेरैले बढी उमेरका महानुभावले लगाइसक्नु भएको छ, छुटपुटकाले उहाँहरूले लगाउनुहुन्छ, अब यसपछिको टार्गेट भनेको 18 वर्ष माथिका सबैका लागि जस्तो संकेत देखियो होइन सर?
हो, हाम्रो अब नेपाल सरकारले चाहिँ धेरै नै कोसिस जारी गरिरहेकै छ। अबलाई माथिबाट पनि के जानकारी छ भने अब अलिकति नआत्तिकन अब आफ्नो पालो आउँदाखेरि धैर्यतापूर्वक नागरिकहरूलाई पनि बस्नको लागि अनुरोध गरेको छ। झन् कस्तो भयो भने खोप लगाउने क्रममै झन् भिडभाड हुने अप्ठ्यारोको स्थिति पनि धेरै ठाउँहरूमा देखियो। अब चाहिँ अलिक उमेर समूहलाई प्राथमिकता दिएर सही बमोजिम खोपको उपलब्धताको आधारमा दिने कार्यक्रम चाहिँ रहेको छ। कोभिसिल्डको पनि जुन पहिला सुरुमा लगाउँदा जो छुटेको समूह छ उसको लागि पनि अब हामी 15 दिनभित्रमा सायद त्यो खोप आइपुग्छ भन्ने चाहिँ माथिबाट जानकारी भएको।
कति राम्रो कुरा सुनाउनु भयो सर। कोभिसिल्ड लगाएको 4 महिना भइसक्यो, 4-4 महिनापछि हामीलाई केही वास्तै गरिएन, अब के हुने होला, कसो गर्ने होला भनेर तपाईँ र मैले कुराकानी गर्दै गर्दाखेरि आज बिहान पनि दुईजना आमा बुवा जो 65-69 वर्षका हुनुहुन्छ रहेछ, लाउन बाबु हाम्रो कुरो कहाँ पुर्याइदिनु पर्ने हो, कोभिसिल्ड लगाएको हामीले लगाउनु पाएको थियौँ, त्यसपछि त कहाँ हो के हो, केही पत्तै पाइएन बाबु भन्नुभएको थियो, सरले सुनाउनु भयो, धेरै खुसीको कुरा भयो सर। अब 15 दिनभित्रमा लगाउनु पाउनुहुन्छ होइन?
भेरोसिल्डको अभियान पछि कोभिसिल्डको अनि त्यसपछि फेरि हामी भेरोसिल्ड पहिलो लगाउने दोस्रो डोजको अभियान निरन्तर रहन्छ। यो गर्दै जाँदाखेरि यो अब साउन महिना, भदौ महिना, असोज महिना निरन्तर खोप अभियान चलिरहेको हाम्रो योजना चाहिँ छ। खोप अब भेरोसिल छुटपुट गर्दाखेरि हामी 6-6.5 लाख पपुलेसनलाई चाहिँ अब खोप हाम्रो गण्डकी प्रदेशको पुग्ने चाहिँ हाम्रो आकलन छ। टोटल लगाउनु पर्ने 15 लाख हो, गर्दाखेरि 2/3 यो भदौ महिनाभित्रै कम्प्लिट हुन्छ, बाँकी असोज कार्तिकभित्र अब त्यो खोपको उपलब्धताको आधारमा क्याम्पेन चाहिँ अब फेरि हामी सबै कुराहरूलाई ख्याल गर्नुपर्ने हुन्छ। यो छिटै चाहिँ सबैलाई पुग्छ भन्ने एउटा चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सङ्घीय सरकारले पनि पटक पटक विज्ञप्तिबाट पनि अवगत गराएको छ र हामीले पनि अब भोलि पर्सितिर यो खोप दोस्रो मात्रा आयो भने यहाँहरूलाई पनि सञ्चार माध्यमहरूलाई अनि जनप्रतिनिधिजीहरू सबैले चाहिँ एउटा आह्वान गर्ने हाम्रो प्रदेश स्तरीय खोप समन्वय तथा अनुगमन समितिले पनि योजना गर्छ भन्ने मलाई लागिरहेको
छ। सरकारले पर्याप्त रकम छुट्याइरहेको र छिट्टै सबै नागरिकलाई लगाउनु पर्छ, लगाइसक्छौँ भन्ने कुरा गरिरहेको बेला अब ठाउँ ठाउँबाट पनि अनुदानको खोपहरू वा किनेर ल्याउने खोपहरूको पनि आवागमनको यो क्रम सुरु हुने छाटकाट देखेको बेला हाम्रो यो प्रदेशमा स्टोरेजको समस्या निराकरण भइसक्यो वा के छ क्षमता सर?
स्टोरेजको अलि क्षमता भएको हाम्रै प्रदेशहरू तुलनात्मक रूपमा सजिलो पनि के छ भने जिल्लाको स्टोरहरूमा पनि एकचोटि गएको खोपलाई त्यहाँ लगाइहाल्यो भने त्यहाँको क्षमता पनि अलिकति भएको र हामीलाई एउटा बाटोकोले गर्दाखेरि पनि जस्तो काठमाडौँबाट आइसकेपछि नवलप्रासीको गाडी मुगलिङ आएर त्यहाँबाट भ्यानबाट लान्ने अनि त्यस्तै गरी हिजो राति पनि त्यही गर्यो, गोर्खा पनि अब आबुफेरिनीबाट लान मिल्ने अनि नन्जुनको पनि डुम्रीबाट लान मिल्ने अनि तनहुँको पनि त्यहाँ छोडेर आउनु मिल्ने भएकोले फेरि अब यता स्याङ्जा र फेरि हाम्रो बेनीसम्म पुगेपछि हाम्रो 2 दिनमा चाहिँ यो कोल्ड चेनको पुरै हामीले कम्प्लिट गर्न सकिने जिल्ला जिल्लासम्म पुर्याउने हाम्रो एउटा यो भौगोलिक उसले पनि दिएको छ भने हाम्रो प्रदेश स्तरमा पनि अरू प्रदेशको भन्दा निकै ठुलो क्षमतामा स्टोरेज गर्न सक्ने क्षमता छ।
भनेपछि अबको 4-5 महिनामा हामीले प्रदेशका सबै नागरिकलाई खोप लगाइसक्न सक्छौँ सर?
पहिला भन्दाखेरि हाम्रो उत्पाद उत्पादन क्षमता र उत्पादकले हामीलाई दिएपछि एउटा चाहिँ त्यो थोरै हुन्छ, नभएपछि हामीले त्यो सक्छौँ।
हस् सर, यति कुरा बताइदिनु भयो, धेरै धेरै धन्यवाद छ।
एउटा जानकारीको लागि हजुर, हामी मनाङ र मुस्ताङको लागि अब छिट्टै पुरै कभर पनि गर्दैछौँ हजुर। अब एक हप्ताभित्रमा 18 भन्दा माथिको सबै समूहलाई पुरा गर्छौँ हजुर। त्यहाँ भ्याक्सिन पुऱ्याइसकेको छ।
यो जोनसन भ्याक्सिनको बारेमा तर हल्लाको रूपमा यो राम्रो छ कि छैन कि वा हामीलाई अलिकति केही समस्या इफेक्ट गर्यो कि भन्ने कुराहरू गाईकै हल्लामा सुन्नमा आउँछ, यो अथेन्टिक कुरा निर्देशनालयसँग के छ सर?
अब यो हामी डब्लुएचओको प्रमाणलाई आधार मान्ने हो हजुर। अब वैज्ञानिक रूपमा डब्लुएचओले चाहिँ अब इमर्जेन्सी युजको लागि भ्याक्सिनहरू अनि हाम्रो चाहिँ औषधि व्यवस्था विभाग सबैले चाहिँ यसलाई पठाइसकेकोले त्यसमा चाहिँ अब मान्छेले विभिन्न किसिमको अड्कलबाजीहरू लगाउनु त एउटा छ नै, त्यसमा चाहिँ त्यसको पछि लागेर चाहिँ हामी लाग्नुहुन्न भनेर म चाहिँ अनुरोध गर्न चाहन्छु।
हस् सर, यो जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
हजुर, धन्यवाद यहाँलाई पनि।
नमस्ते।
नमस्ते।
हामीले जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यसँग कुराकानी गरेका छौं। साथै गण्डकी प्रदेश स्तरीय COVID-19 सन्दर्भमा प्रदेश स्तरीय परामर्श तथा अनुगमन समितिको संयोजक राष्ट्रिय मानवाधिकार आयोग गण्डकी पोखराका अधिकृत तथा सूचना अधिकारी खिमलाल सुवेदीसँग कुराकानी गरेका छौं। सुनौ अबको क्रममा उहाँहरूसँग गरिएको कुराकानी।
आचार्य सर नमस्ते।
हजुर नमस्ते।
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
जिल्ला स्वास्थ्य कार्यालयले नागरिकलाई खोप दिने कुराहरूमा के कस्ता कामहरू अहिले गरिरहेको छ?
हामीले खोपको सन्दर्भमा जिल्लामा रहेको स्वास्थ्य कार्यालयले जिल्ला स्तरको भण्डारण कक्ष रहेको छ। त्यसको मतलब चाहिँ हामीले अहिलेको यो खोपको सन्दर्भमा आएर कुरा भयो, तथापि हामीले पहिल्यैबाट बालबच्चालाई लगाइरहेको खोपहरू छ, यो सबैलाई भण्डारण गर्ने चाहिँ हामीसँग कक्ष छ र यसको एउटा प्रणाली छ। त्यस सम्बन्धमा चाहिँ हामी काम गर्छौँ। अहिले पनि हामीले त्यही अनुरूप चाहिँ प्रदेश स्तरीय आपूर्ति केन्द्रबाट हामीले खोप रिसिभ गर्ने र त्यो खोपलाई चाहिँ डिस्ट्रिब्युसन प्लान अनुसार हामीले स्थानीय तह र स्वास्थ्य संस्थामा चाहिँ त्यसलाई पुर्याउने काम चाहिँ हामी गर्छौँ।
यो निरन्तर प्रक्रियामा रहेका खोपहरू यो भइहाल्यो, अर्को त अनि कोभिडको भयो होइन?
हजुर हजुर, कोभिडको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। अहिले
कति नागरिकले खोप प्राप्त गरे सर?
अहिलेसम्म चाहिँ हाम्रो कास्की जिल्लाभित्र 130,000 भन्दा बढी डोज चाहिँ खोप नागरिकहरूले प्राप्त गरेको अवस्था छ। केही नागरिकले चाहिँ सेकेन्ड डोज पनि पाइसक्नु भएको छ, जस्तो सुरुवातको अवस्थामा जुन कोभिसिल्डको सेकेन्ड डोज पनि प्राप्त गरेको केही नागरिक हुनुहुन्छ। 8,000-9,000 नागरिकले चाहिँ भेरोसिल्डको पनि सेकेन्ड डोज प्राप्त गरिसक्नु भएको छ भने बाँकीले चाहिँ फर्स्ट डोज प्राप्त गरेर अब सेकेन्ड डोजको प्रतीक्षामा हुनुहुन्छ।
बाँकी नागरिकका लागि कहिलेसम्म खोप उपलब्ध हुन सक्ला?
बाँकी नागरिकको हकमा भेरोसिल्ड खोपको अहिले आपूर्ति भइरहेको अवस्था छ। उहाँहरूको यो हामीले 28 दिन पुरा भएपछि सेड्युल मिलाएर फेरि उहाँहरूलाई यो खोप प्रदान गर्छौँ। फागुनबाटै प्रदान गरिएको कोभिसिल्डको दोस्रो मात्रा चाहिँ करिब 30,000 व्यक्तिको बाँकी छ। त्यसको लागि चाहिँ अहिले माथि जुन केन्द्रीय सरकार छ त्यहाँबाट पहल भइराखेर चाहिँ हामीले एस्ट्राजेनिका खोप चाँडै प्राप्त गर्दैछौँ। सम्भवतः यो साउनको 15-20 भित्रमा चाहिँ त्यो खोप प्राप्त गर्ने र त्यो सेकेन्ड डोज पनि हामीले पुरा गर्ने अवस्था रहन्छ भन्ने चाहिँ हामीलाई जानकारी आएको छ।
भनेपछि अब त्यो छुट्नुभएकाहरू, पहिलो डोज लगाउनुभएका र दोस्रो डोज लगाउन पाउन नभएका कोभिसिल्डका महानुभावले चाहिँ अबको 15 दिनपछि लगाउने सम्भावना बढ्यो होइन कोभिसिल्ड?
हजुर हजुर हजुर, बढीमा 15 दिनभित्रमा चाहिँ उहाँहरू त्यो खोप प्राप्त गर्ने अवस्था रहेको छ।
ढुक्क भएर बसे भयो।
हजुर, हामीलाई आएको जानकारी अनुसार हामी त्यसमा छौँ, त्यसैको तयारीमा हामी लागिरहेको अवस्था।
अतिरिक्त तयारीहरू केही गर्नुपर्नेछ कि पहिलो वर्षको जस्तो हतारो यसपालि छ वा छैन?
थोरै यो अलिकति इमर्जेन्सी चाहिँ कस्तो पर्दो रहेछ भने हामीले खोप प्राप्त गर्दैछौँ र स्टोरेजको चाहिँ हामीसँग खोप अनुसार स्टोरेज क्यापासिटी फरक पर्छ। कुनै खोप चाहिँ एउटा भाइलमा हाम्रो 10 जनासम्म नै पुग्नेछ, कुनैको चाहिँ उत्रै उत्रै साइजको एउटा भाइलमा 1 जनालाई मात्रै पुग्नेछ। अनि कहिलेकाहीँ चाहिँ हामीले स्टोरेज गरेर धेरै राख्न नसक्ने अथवा त्यसपछि आउने लट राख्न नसक्दै पनि हामीले फिल्डमा अलिक बढी डेलिभर गरिरहेको अवस्था हुन्छ। तर पहिला भन्दा हामीले खोप केन्द्रहरू यसपालि बढेको छ। जस्तो सुरुवातमा 4-5 मात्रै हस्पिटलहरूबाट सुरु गरेको, अहिले हामी कास्की जिल्लामा 80 भन्दा बढी खोप केन्द्रमा एकैचोटि खोप चलाइरहेको अवस्था पनि छ। त्यसले गर्दा पहिला भन्दा अलिकति व्यवस्थित भएको छ। पहुँचको सवालमा चाहिँ वडा एउटै वडामा पनि 2-3 थप केन्द्रहरू पनि भएको अवस्थाले गर्दाखेरि पहिला भन्दा पहुँच पनि अलिक बढेको अवस्था छ। व्यवस्थाको के पक्षहरू छ अलिकति सिकाइ बढी भएको छ, पहिला भन्दा अलि राम्रो व्यवस्थापन भइरहेको छ। पोखरा महानगरपालिका क्षेत्रभित्रका 33 वडाहरू सबै ठाउँमा चाहिँ प्राय वडाहरूमा स्वास्थ्य संस्था छन् र त्यसमा भएका जनशक्तिहरू पनि हुन्छ। अहिलेसम्म त्यही जनशक्तिले चाहिँ खोप कार्यक्रम चलिरहेको अवस्था छ।
लगभग सबै नागरिकले केही समयभित्रै खोप पाउनुहुन्छ भन्ने संकेत देख्न थाले हो?
हजुर, अब सरकारले घोषणा गरे जस्तै जुन 18 मुनिको जनसङ्ख्यालाई छोडेर बाँकी रहेको करिब 72% जनसङ्ख्यालाई चाँडै नै खोप दिने योजना अनुरूप चाहिँ साउन महिनाभित्रै धेरै खोपहरू आउँदै गरेको अवस्था। छ, यो आउने प्रक्रिया चाहिँ बढिरहेको हिसाबले केही समयमा हामी त्यो लक्ष्यमा छौँ भन्ने कुरा चाहिँ हामी आशा गर्छौँ।
सर, यो तेस्रो भेरिएन्ट भनेको सुन्न पनि थालियो, देखियो भन्ने कुराहरू पनि यी आउँछन्, यो आज के हो, यसका लक्षणहरू, यसबाट बच्ने, यसबाट अप्नाउनु पर्ने सावधानी, स्वास्थ्य कार्यालयले के भनिरहेको छ?
यसमा चाहिँ अहिले हामीले यो भाइरसको विभिन्न म्युटेसनहरू भइरहेको छ र त्यसमा चाहिँ हाम्रो पछिल्लो समयको चाहिँ यो डेल्टा भेरिएन्टको केही हाम्रो स्याम्पलहरूमा त्यो देखिएको भन्ने कुरा पनि प्रमाणित भएर आएको छ। यो रोगको प्रकृति एउटै हो, यो चाहिँ त्यो भाइरस अलिकति बढी बलियो भयो अथवा बढी संक्रामक भयो भन्ने कुरा हो। त्यसबाट बच्नको लागि गर्ने अहिलेसम्म जे जे गरिरहेका छौँ, यो सामाजिक दूरी अप्नाउने कुरा, त्यसपछि मास्क लगाउने कुरा, हात सफा गर्ने कुरा, धेरै भिडभाडमा नहुने कुरा, यी सबै कुरा गर्नुपर्ने अवस्था हो र यसले चाहिँ बढी संक्रामक अथवा कहिलेकाहीँ बढी गम्भीर प्रकृतिको रोग गराउने होला, त्यसबाट अझ बढी सजग रहनुपर्ने चाहिँ अहिलेको अवस्था हो। आफू र अरूलाई सुरक्षित गर्नको लागि यी सबै कुरा मान्नुपर्ने भयो एउटा कुरा। दोस्रो कुरा, खोप लगाएरै बसेको भए पनि ढुक्कै भएर मास्क नै नलगाइकन हिँड्छु, भिडभाडमा जान्छु भन्ने चाहिँ मूर्खता मात्रै हुनसक्छ, किनभने अहिलेसम्म भएका जति भेरिएन्टहरू आएका छन् यी हामीले थाहा पाएका कुराहरू भयो। बिस्तारै आउने अरू भेरिएन्टहरू अथवा अरू प्रकारका यो भाइरसका विभिन्न प्रकारहरू जुन छन् त्यो आउँदाखेरि कुन भेरिएन्टमा चाहिँ कुन खोपले काम गर्छ भन्ने कुरा अझै पनि डिटेल सकेको छैन। त्यो हुँदाखेरि कुनै न कुनै रूपले यदि भोलि त्यसको संक्रमण भइहाल्यो भने चाहिँ त्यसले ल्याउने जटिलता हामी आफ्नै स्वास्थ्य बिगार्ने अथवा त्यसले चाहिँ मृत्युसम्म गराउने हुने हुँदाखेरि त्यसबाट बच्नको लागि चाहिने सम्पूर्ण जनस्वास्थ्यका मापदण्डहरू चाहिँ सबैले पालना गर्नै पर्यो।
यो केही दिन अगाडि खोप लगाउँदाखेरि केन्द्रहरूमा अन्य स्थानका पनि आएर लाइनमा बसिदिएको त्यो अवस्था देखियो भने लक्ष्य समूहले नपाइकन अन्यले पनि पाए भन्ने गुनासाहरू पनि यता कता यो सुन्नमा आयो। अब यसपछिका दिनहरूमा कसरी व्यवस्थापन गर्ने होला, यसको केही चाँजो पाँचो त्यस्तो मिलाउनु भएको छ?
यसको लागि हामीले नीतिगत रूपमै यो सल्लाह सुझाव दिनुपर्ने ठाउँमा त्यो अनुसार दिएका पनि छौँ। उमेर समूहमा मात्रै कडाईका साथ लाग्ने र यदि उमेर समूह बाहेकको अरू समूहहरू छ भने छुट्टै केन्द्र मार्फत सेवा दिने, त्यसो गर्यौँ भने कम्तीमा पनि उमेर समूहले पाउने ठाउँमा अरू जानुहुन्न। र अर्को दुविधाको कुरा चाहिँ एउटा उमेर समूहको व्यक्ति बसेको ठाउँमा हामीले पहिचानको लागि नागरिकता हेर्छौँ, त्यो हेरेपछि सबै कुरा चाहिँ क्लियर हुन्छ र एउटै जस्तो उमेर समूहका व्यक्ति भएको ठाउँमा अरू आउने सम्भावना पनि न्यून हुन्छ। त्यो हुँदाखेरि सबभन्दा पहिलो प्रायोरिटीमा चाहिँ उमेर समूहबाटै जाने, अरू केही प्राथमिकताका समूहहरू भयो भने त्यसलाई चाहिँ छुट्टै केन्द्रबाट छुट्टै मितिमा सञ्चालन गर्दाखेरि चाहिँ यो अवस्था चाहिँ अलिक न्यूनीकरण हुन्छ भन्नेमा सजग भएका छौँ। सोही अनुसार हामी पनि योजना बनाइरहेको अवस्था छ।
अब त्यो अवस्थामा हामीले ख्याल गरिदिनु पर्ने होला अपाङ्गता भएका दाजुभाइ दिदी बहिनीहरूलाई, यस्तै अन्य अन्य समूहलाई पनि होइन?
हजुर, त्यो छ। अहिले हाम्रो जनसङ्ख्यकै हिसाबमा चाहिँ यो अपाङ्गता भएका व्यक्तिलाई पनि दिनु भन्ने छ, त्यसको लागि त्यो समूहको लागि छुट्टै केन्द्र तय गर्ने पनि एउटा छ भने, अर्को कुनै पनि सेन्टरमा आउनुभयो भने उहाँहरूलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर खोप दिनुपर्ने भन्ने कुरा पनि सबैको सहमतिको विषय
हो। खोपका बारेमा, तयारीका बारेमा र कार्यालयले गरिरहेका काम कारवाहीका बारेमा बताइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
हुन्छ, धेरै धेरै धन्यवाद।
नमस्ते।
नमस्कार।
यति बेला हामीसँग कार्यक्रमको लागि राष्ट्रिय मानवाधिकार आयोग गण्डकी पोखराका मानवाधिकार अधिकृत तथा सूचना अधिकारी खिमलाल सुबेदीजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। सर, नमस्ते।
नमस्ते सर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर।
प्रदेश स्तरीय परामर्श तथा अनुगमन समितिको कामहरू के कसो बुझिराख्नु भएको छ सर, के छ?
धन्यवाद सरलाई। मानव अधिकार आयोग एउटा संवैधानिक निकाय र मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्धन र त्यसको प्रभावकारी कार्यान्वयनको सुनिश्चित गर्नु राष्ट्रिय मानव अधिकार आयोगको आफ्नो संवैधानिक दायित्व पनि हो। सोही बमोजिम आफ्ना गतिविधिहरूलाई चाहिँ अगाडि बढाउँदै आइरहेको पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। र COVID-19 नियन्त्रण गर्नको लागि नेपाल सरकारले निषेधाज्ञा जारी गरिराखेको अवस्था छ। एकातिर महामारीको चपेटा बढ्दै गइरहेको अवस्था छ भने अर्कोतर्फ चाहिँ निषेधाज्ञाको अवस्थाले गर्दाखेरि नागरिकहरूको जुन आधारभूत मानव अधिकार हो त्यो मानव अधिकार चाहिँ प्रत्याभूतिमा चाहिँ एकदम सकसपूर्ण अवस्था चाहिँ सिर्जना भएको अवस्था र यो निषेधाज्ञाले गर्दाखेरि भौतिक रूपमा चाहिँ आवत जावत गर्न पनि समस्या भइरहेको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बार एसोसिएसन, त्यस्तै गरेर गैसस महासंघ, पत्रकार महासंघ लगायत मानव अधिकारको क्षेत्रमा कार्यरत रहेका विभिन्न संघ संस्थाहरूको चाहिँ एउटा समन्वय र सहकार्य पनि अभिवृद्धि होस् र कार्यविधि चाहिँ बनाएर सतत ती संघ संस्थाहरूको चाहिँ समन्वय र सहकार्यमा चाहिँ नागरिकको मानव अधिकारको अवस्था के कस्तो किसिमले प्रत्याभूत भइरहेको छ, कहाँ के समस्याहरू छन् र उनीहरूको त्यो मानव अधिकार संरक्षण र सम्वर्धनमा चाहिँ टेवा पुर्याउन सकियोस् भन्ने हिसाबले चाहिँ यो कोभिड महामारीमा मानव अधिकार संरक्षण कार्यविधि भनेर 2078 चाहिँ आयोगले चाहिँ जारी जारी गर्यो र त्यही कार्यविधि अन्तर्गत रहेर चाहिँ कोभिड 19 को सन्दर्भमा केन्द्रीय नीति परामर्श तथा सुझाव समिति, त्यस्तै गरेर प्रदेश स्तरीय परामर्श तथा अनुगमन समिति र जिल्ला स्तरीय मानवाधिकार अवस्था अनुगमन समिति भनेर यसरी यो तीन तहको समितिको चाहिँ कार्यविधिले परिकल्पना गरे बमोजिम। हजुरले गरेको क्वेसन अनुसार यो प्रदेश स्तरीय परामर्श तथा अनुगमन समिति पनि यो गण्डकी प्रदेशमा चाहिँ गठन भइसकेको छ। स्तरीय परामर्श तथा अनुगमन समितिमा पनि राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालयको संयोजकत्वमा अब प्रदेश स्तरको पत्रकार महासंघ, गैसस महासंघ, बार र मानवाधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था गरेर 16-17 जनाको एउटा त्यो कमिटी पनि गठन भइसकेको छ। र कमिटी गठन भइसकेपछि अब यो प्रदेशमा जे जस्ता किसिमका चाहिँ मानवाधिकारका अवस्थाहरू छन्, नागरिकहरूले चाहिँ भोग्नु परेको अवस्था छ, ती कुराहरूलाई चाहिँ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसँग चाहिँ भेटघाट गरेर ती विषयहरूमा प्रदेश सरकारले चाहिँ आफ्नो ध्यान केन्द्रित गर्न र ती नागरिकहरूको चाहिँ मानवाधिकार संरक्षण र संवर्धन गर्नको लागि भेटघाट गरेर सरकारको ध्यान आकर्षण गराइसकेको अवस्था छ भने कोरोना विरुद्धको खोप कार्यक्रमहरू छन्, ती कोरोना खोप कार्यक्रममा पनि अब आयोगले यो कमिटीले विभिन्न खोप केन्द्रहरूमा चाहिँ पुगेर प्रत्यक्ष रूपमा अनुगमन पनि गरेको छ र विभिन्न माध्यमबाट सूचना जानकारीहरू लिने कामहरू पनि भएको छ भने पछिल्लो समय जुन कोरोना डेडिकेटेड अस्पताल निजी अस्पतालले पनि कोरोनाको उपचार गर्ने भनेर चाहिँ नेपाल सरकारले जुन किसिमको चाहिँ सर्कुलर गरेको थियो र सो बमोजिम पोखरामा भनौँ पोखरामा पनि विभिन्न निजी अस्पतालहरूले चाहिँ यो कोरोनाको उपचार गरिराखेको सन्दर्भमा जुन निजी हस्पिटलहरूले चाहिँ कोरोना उपचारमा चाहिँ एकदम महँगो शुल्क चाहिँ असुल गरे भन्ने खालका चाहिँ गुनासाहरू पनि कमिटीमा राष्ट्रिय मानवाधिकार आयोगमा आएको हुँदाखेरि ती सेम्पलिङ रूपमा चाहिँ हामीले 2-3 त्यो निजी हस्पिटलहरूको पनि प्रत्यक्ष अनुगमन गऱ्यौँ र प्रत्यक्ष अनुगमन गरेर जुन नेपाल सरकारले तोकेको शुल्क छ त्यो शुल्कभन्दा चाहिँ बढी शुल्क चाहिँ नलिन उहाँहरूको सम्बन्धित हस्पिटलहरूलाई चाहिँ ध्यान आकर्षण पनि गराएको अवस्था छ यो कमिटीमा। निजी हस्पिटलहरूले पनि अब आफ्नो समस्याहरू चाहिँ अब त्यति बेला देखाउनुहुन्छ, सिजन नै सिलिन्डर चाहिँ हामीले सरकारीले भन्दा हामीले चाहिँ बढी मूल्य तिरेर चाहिँ खरिद गर्नु परेको अवस्था छ र कोरोनाको संक्रमित बिरामीहरूको लागि विशेषज्ञ डाक्टरहरू सहित चाहिँ हामीले चाहिँ 24 घण्टा चाहिँ निरन्तर रूपमा सेवा प्रदान गरिएको अवस्था, यी यावत कुराहरू चाहिँ उहाँहरूले राख्नु भएको अवस्था थियो। तर पनि जति नेपाल सरकारले तोकेको छ तोकेको भन्दा चाहिँ सीमा नागेर नागरिकहरूबाट चाहिँ असुल उपर गर्न चाहिँ पाइँदैन भनेर त्यो विषयमा पनि समितिले चाहिँ आफ्नो ध्यान आकर्षण चाहिँ गराएको अवस्था चाहिँ छ।
यो भर्खरै 55 वर्ष माथिका नागरिकलाई खोप लगाउने काम पनि सम्पन्न भयो, लगाइयो, अनुगमनबाट खोप कार्यक्रम कस्तो देखियो सर?
एकदमै अहिलेको यो समसामयिक विषयमा यहाँहरूले चाहिँ आफ्नो यो क्वेसन पनि रेज गर्नुभयो, भेरोसिल र यो जोनसन एन्ड जोनसनको जुन खोप चाहिँ अहिले यो कार्यक्रमहरू चाहिँ अब विभिन्न जिल्लाहरूमा मिति तय गरेर सञ्चालन भइराखेको छ र यो खोप कार्यक्रमको कुनै ठाउँमा हामीले चाहिँ प्रत्यक्ष रूपमा भौतिक रूपमै उपस्थित भएर पनि अनुगमन गऱ्यौँ भने कतिपय ठाउँहरूमा चाहिँ विभिन्न माध्यमबाट चाहिँ त्यो सूचना जानकारीहरू चाहिँ लिने गरेका थियौँ र यसलाई हेर्दाखेरि कस्तो देखिन्छ भने सर कोरोना रोकथामको लागि भौतिक दूरी कायम गर्ने भनेर चाहिँ अब स्वास्थ्यको त्यो मापदण्ड अन्तर्गत पर्छ भौतिक दूरी कायम गर्ने, मास्क लगाउने भनेर जसरी हामीले प्रचार प्रसार गरेका छौँ, यद्यपि अब यो खोप केन्द्रमा हामीले हेर्दाखेरि जुन निर्वाचनमा चाहिँ भोट गर्न बसेका नागरिकहरू जस्तै एकदम घुइँचो र एकदम त्यो अस्त व्यस्त जस्तो चाहिँ अवस्था चाहिँ हामीले देख्यौँ होइन, एउटा त्यो खालको थियो। अब त्यसमा पनि के गर्न सकिन्थ्यो भनेदेखि जस्तो महिला पुरुष त्यसपछि अपाङ्गता ज्येष्ठ नागरिकको भनेर त्यसरी चाहिँ त्यो लाइनहरू छुट्याएर त्यसरी राखिदिएको भए पनि अब त्यो खालको चाहिँ भिडभाड हुने थिएन र यो संक्रमण थप फैलिने अवस्था पनि रहने अवस्था थिएन, एउटा त्यो खालको अवस्था चाहिँ हामीले यो अनुगमनको क्रममा चाहिँ पायौँ भने कतिपय ग्रामीण तहका खोप केन्द्रहरू चाहिँ यो अपाङ्गता मैत्री नभएको अवस्था चाहिँ हामीले पायौँ, कर खबर गर को अपाङ्गता भएका व्यक्तिहरूलाई पनि प्रायोरिटीमा राखेको छ, उहाँहरूलाई पनि यो खोप दिने निर्णय सरकारबाट भएको छ र कर खबर गरेका अपाङ्गता भएका व्यक्तिहरू कतिपय व्हीलचेयर युजर हुनुहोला होइन, कतिपय सेतुपरी लिएर हिँड्नेहरू हुनुहोला, उहाँहरूलाई चाहिँ जति त्यो अपाङ्गता मैत्री खोप केन्द्र हुनुपर्ने थियो त्यो खोप केन्द्रहरू पनि अपाङ्गता मैत्री नभएको अवस्था चाहिँ हामीले पायौँ भने अर्को खोप कार्यक्रम यसरी सञ्चालन हुँदैछ भनेर पर्याप्त मात्रामा चाहिँ अब सूचना सबैले बुझ्ने गरेर चाहिँ सूचना प्रवाह पनि हुन नसकेको अवस्था चाहिँ हामीले पायौँ, पहुँचित तवरले चाहिँ त्यो सूचना प्रवाह चाहिँ गर्नुपर्ने अवस्था थियो।
हस् सर, कार्यक्रममा यति कुरा बताइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद सरलाई र यो जुन अवसर दिनुभयो र धन्यवाद व्यक्त गर्न चाहन्छु, धन्यवाद।
नमस्ते।
हस् नमस्कार।
आइहाल्छु है म यहाँ खाना पकाउँदै गर।
फेरि बाहिर यस्तो बेलामा भिडभाडमा जानुहुन्न भनेको सुन्नु भएन?
ए भिडभाडमा पो जानुहुन्न, छ छिमेकमा जान त भइहाल्छ नि गफ गर्न।
के भएको होला यो मान्छे, आफ्नो माया नभए नि अरूको स्वास्थ्य माथि त खेलबाड नगर्नु नि, कस्तो अटेरी होला। चुप लागेर बस्नु यहाँ।
के छ डराएको हौ, भ्याक्सिन लगाएको छु भ्याक्सिन।
ए बाबा भ्याक्सिन लगाएर मात्रै हुन्छ? त्यहाँ टिभी हेर्नु, वहाँ डाक्टर साहब के भन्दै हुनुहुन्छ।
कोभिड 19 को नयाँ भेरिएन्टबाट जोगिन भ्याक्सिन लगाएका नलगाएका सबै उमेर र समूहले मास्क लगाउने र भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्छ। अत्यावश्यक काम बाहेक घर बाहिर पटक्कै निस्कनु हुँदैन। निस्कनै परे मास्क र निजी सुरक्षा सामग्री प्रयोग गर्न नभुलौँ। सेनिटाइजर वा साबुन पानीले बेला बेला हात धुने गरौँ। असजिलो महसुस भए स्वास्थ्य कर्मी र डाक्टरको सहयोग मागिहालौँ। त्यसै गरी आइसोलेसनमा बस्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरौँ। यसलाई हल्का रूपमा नलिऊ, हाम्रो सामूहिक प्रयासले मात्रै महामारी नियन्त्रण हुन सक्छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको अनुरोध।
कार्यक्रममा अब एकपटक खोप लगाएर अर्को लगाउन नपाएका, खोप लगाउनबाट वञ्चित रहेका नागरिकको आवाज जस्ताको तस्तै।
नमस्कार आमा। नमस्कार।
नमस्कार। हामीले खोप लगाउन पाइदैन।
कति वर्ष हुनुभयो?
62। दुई वर्ष नागरिकै लिएर गएँ, दुई वर्ष लाइनमै बसेन, त्यहाँबाट खोप सक्यो भने त्यहाँ फिर्ता आएको। अब अर्को दिन आउनुहोस् भने अर्को दिन गएँ, पाइने के अरे नपाउनु रहेछ के अरे भनेर त्यहाँबाट दुई वर्ष जानेखेरि पाइने के अरे त्यहाँ फर्केर राख्यौँ।
कति वर्ष हुनुभयो?
62। खोप लाउनु पाऊँ, हामीले नपाउने हो र कि खोपै नपाइँदैन भने अब कुरै सकिए, खोपै पाइन्छ भने त लाउनु पर्यो। बच्चा छ यस्तो अपाङ्ग, यिनीहरूलाई पाल्नै पर्यो। हामी केही भयो भने यी बच्चाले पाल्ने मान्छे पनि छैनन् मेरो त। खोप त अब हामीले त कहिले ल्याउने त नि।
नमस्कार, म दिलबहादुर पाइजापुन, उमेर 69 भयो। मैले कोभिसिल्ड खोप लगाएको 3-4 महिना भइसक्यो, अहिलेसम्म त्यो कोही आउने कोही अतापत्ता छैन। के हो यो, यसको बारेमा तपाईँहरूले छिटो निर्णय गरिदिनु पर्यो, हामीलाई पनि त डर छ। दोस्रो पटकको हामीलाई अहिलेसम्म लगाइदिएको छैन, त्यो लगाइदिन्छ कि लगाइदिन्न। सबैलाई खोप लगाइदिनु पर्यो, सबैलाई बचाउनु पर्यो। 4-4 महिना पुगिसक्नु लायो, अहिलेसम्म नलगाइदिने।
वर्ष 65-66। अब सरकारलाई नमस्कार छ, अहिलेसम्म हामीलाई एउटा सुई लगाइदिएर त्यहाँबाट बन्द भएर बसेछ। अब आउने हो कि होइन, लगाइदिने हो कि होइन, हामी यसरी मर्ने हो कि बाँच्ने हो कि, अत्तापत्ता भइन। सरकार हो, सबैले बचाउने कोसिस गर्नु। 4-4 महिना भइसक्यो एउटा सुई लगाएर, खै त्यहाँबाट आउनेको थाहै छैन कसो गर्ने हो। दोस्रो लाउनु पाए थोरा बाँच्ने जिन्दगीहरू आशा अन्त्य कि भन्ने आशा छ करे, खै सबैले बचाउने कोसिस गरिदिनु। पहिला उयो भारतबाट आएको लगाएको करे कोभिसिल्ड भन्छ कि हो, कति फल्ट सोधेको ओरामा गएर केही खबर छैन भन्दा आम्छ आम्छ भन्छ, 4 महिना कटिसक्यो।
अब यहाँनिर मानव अधिकार समाचार। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले असारमा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका 162 घटना भएको जनाएको छ। इन्सेकले असारको तथ्याङ्क सार्वजनिक गर्दै एक महिनामा 108 महिला र 54 पुरुष गरी 162 जना मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ। इन्सेकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा 46, प्रदेश 2मा 44, लुम्बिनी प्रदेशमा 21, प्रदेश 1मा 20 जना, गण्डकीमा 15, कर्णाली प्रदेशमा 12 र सुदूरपश्चिम प्रदेशमा 4 जना पीडित भएका छन्। ती घटनामध्ये पत्नी हत्याका 6, परिवारजनबाट हत्याका 4, बलात्कारपछि हत्याका 3, बलात्कार प्रयासपछि हत्याको 1 सहित 22 जनाको हत्या भएको घटना अभिलेख गरिएको छ। यो अवधिमा झडपमा 12 जना सहित 15 जना घाइते भएका छन्। गिरफ्तारीका घटनामा 3 महिला सहित 30 जना, कुटपिटबाट 5 जना, धम्कीका घटनामा 1 जना र यातनाका घटनामा 1 जना पीडित भएका छन्। बाल अधिकार उल्लङ्घनका घटनामा परि 53 जना बालिका पीडित भए भने महिला अधिकार उल्लङ्घनका घटनामा 32 जना पीडित भएको इन्सेकले जनाएको छ। कोभिड 19 जिल्ला स्तरीय मानवाधिकार अनुगमन समिति कास्कीको परिचयात्मक कार्यक्रम साउन 10 गते सम्पन्न भयो। कार्यक्रममा कोभिड 19 को हालको अवस्थाको बारेमा जानकारी गराइएको थियो। कोभिड रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरूको समीक्षा तथा आगामी दिनमा भौतिक रूपमा अनुगमन गर्ने निर्णय भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म आरजु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।